أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين۔ قرآن کریم کے تیسویں اور آخری جز میں ہم نے گزشتہ درس میں سورۃ الماعون تک تمام کر لیا تھا، آج کے درس کا آغاز ہم کر رہے ہیں سورۃ الکوثر سے۔ پہلے اس سورہ مبارکہ کی تلاوت اور اس کے بعد ترجمہ اور مختصر وضاحت۔
اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم انا اعطیناک الکوثر فصل لربك وانحر إن شانئك هو الأبتر۔
سورة الکوثر کا ترجمہ اور مختصر وضاحت۔ بنام خدائے رحمان رحیم، انا اعطیناک الکوثر، یقیناً ہم نے آپ کو عطا فرمایا ہے کوثر۔ لفظ کوثر کا معنی عربی زبان میں ہر چیز، ہر ایسی چیز جو کثیر ہو، کثرت کے ساتھ ہو، زیادہ ہو، تھوڑی نہ ہو، یا دوسرے لفظوں میں ہم کہیں گے خیر کثیر، چونکہ اس کوثر سے مراد شر کی کثرت نہیں ہے بلکہ خیر کی کثرت ہے۔ اس سورہ مبارکہ کی پہلے ہم آیات کا ترجمہ سمجھ لیں اور اس کے بعد اس بات کی طرف اشارہ کریں گے کہ اس کوثر سے کیا مراد ہے۔ انا اعطیناک الکوثر، بے شک ہم نے آپ کو یعنی رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو کوثر یعنی خیر کثیر عطا فرمائی ہے۔ آیت نمبر دو، فصل لربک وانحر، پس آپ اپنے رب کے لیے نماز پڑھیے اور قربانی دیجیے۔ فصل، تو آپ نماز پڑھیے، لربک، اپنے رب کے لیے یعنی اللہ تبارک و تعالی کے لیے، ون حر، اور قربانی دیجئے۔ لفظ نحر جس سے انحر بنا ہے، اس کا اصل معنی توجہ فرمائیں، نون، ہا اور را، سینے کے بالائی حصے کو کہا جاتا ہے جہاں پر اگر مثلا کوئی انسان ہار پہنے تو سینے کا وہ جو بالائی حصہ جس پر ہار پڑا رہتا ہے اسے نہر کہا جاتا ہے، اور سینے کے اسی حصے پر اگر مارا جائے، کوئی چیز ماری جائے وہاں پر، تو ایسا کرنے کو بھی نہر کہتے ہیں۔ اور اسی مناسبت سے اونٹ کے ذبح کرنے کو نہر کہا جاتا ہے، کیونکہ اونٹ کے اسی سینے کے بالائی حصے پر تیز دھار آلہ مارا جاتا ہے اور اس کو ذبح کیا جاتا ہے۔ اور پھر اسی معنی کی مناسبت سے جسے ہم قربانی کرنا کہتے ہیں اس کو بھی نحر کہا جاتا ہے۔ مثلا اونٹ کی قربانی، بنیادی طور پر اونٹ کی قربانی، اور پھر اس لفظ کا استعمال عمومی ہے قربانی دینے کے لیے۔ لہذا اس آیہ مبارکہ کا ترجمہ کیا کیا جاتا ہے، تو آپ اپنے رب کے لیے نماز پڑھیے اور قربانی دیجیے، یعنی وہ اللہ کے جس نے آپ کو خیر کثیر عطا فرما دی ہے، اب اس کے احسان کا شکر گزاری کا طریقہ کیا ہے؟ نمبر ایک، اس کی عبادت، اس کی نماز پڑھنا، اور نمبر دو، جب بھی وہ تقاضا کرے اس کے لیے ہر چیز کو قربان کر دینا، اس کے لیے آمادہ رہنا، جیسا کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی زندگی اس بات پر گواہ ہے کہ اللہ کے کام نے جس چیز کا بھی تقاضا کیا، رسول اللہ نے کسی چیز کی قربانی سے دریغ نہیں کیا. بس بے شک ہم نے آپ کو خیر کثیر عطا فرمائی ہے، تو آپ اپنے رب کے لیے نماز پڑھیے اور قربانی دیجیے. سب کے لیے یہی پیغام ہے. اللہ تبارک و تعالی نے، یعنی اگر ہم اس سورہ مبارکہ سے، اگرچہ یہ سورہ مبارکہ کا خطاب رسول اللہ سے ہے، لیکن اگر آیات قرآن میں تدبر کیا جائے تو اس سے پیغام ہر انسان لے سکتا ہے. اور وہ پیغام کیا ہے کہ اگر ہم ان نعمتوں کو دیکھیں کہ جو اللہ تبارک و تعالی نے ہمیں عطا کی ہیں، ہماری اپنی نہیں ہے، اس نے عطا کی ہیں، تو جس نے اتنی زیادہ کثرت سے نعمتیں ہمیں عطا کی ہیں، اسی کی عبادت کرے، اور جب بھی اس کا دین تقاضا کرے، وہ اللہ تقاضا کرے، تو ان میں سے، ان نعمتوں میں سے کسی چیز کی بھی قربانی دینے سے ہم دریغ نہ کریں. تو یہ پیغام، اس کا عمومی پیغام ہے. آخری تیسری آیت سورۃ الکوثر کی، فرمایا ان شانئک هو الابتر، بے شک آپ کا دشمن وہی ابتر ہے. دو لفظ ہیں، ایک شانئ اور ایک ابتر. لفظ شانئ کہ جس سے شانئک، آپ کا دشمن، شانئ کا ترجمہ کیا ہے؟ دشمن. اس لفظ کا جو اصل معنی ہے شین نون اور حمزہ کا، وہ ہے کسی سے سخت بغض رکھنا، کسی سے بدترین، شدید ترین دشمنی اور بغض رکھنا، یہ اس لفظ کا معنی ہے. بس ان شانئک، بے شک آپ سے بدترین دشمنی رکھنے والے، آپ سے شدید ترین بغض رکھنے والے، ان کا انجام کیا ہوگا؟ اس شخص کا انجام کیا ہوگا؟ ہوگا وہی الابتر، ابتر ہوگا. ابتر کا معنی کیا ہے؟ اس لفظ کا معنی ہے کسی چیز کو اس کی تکمیل سے پہلے کاٹ لینا یا کاٹ دینا. ابھی وہ کامل نہیں ہوئی، مکمل نہیں ہوئی، کٹ جائے. دم کو، کسی جانور کی دم کو مثلا جڑ سے کاٹ دینا، اس کے لیے بھی یہی لفظ استعمال ہوتا ہے. اور اسی مناسبت سے وہ شخص کے جو اپنی مراد حاصل کرنے سے کٹ جاتا ہے، نامراد رہ جاتا ہے، اسے بھی ابتر کہا جاتا ہے. وہ فقیر جس کے پاس کچھ بھی نہ ہو، اس کو بھی ابتر کہا جاتا ہے. اور وہ انسان جو بے اولاد ہو، جو بے اولاد ہو، اور چونکہ عام طور پر انسان کی نسل عام طور پر لڑکے سے چلتی ہے، بیٹے سے چلتی ہے، تو جس کا بیٹا نہ ہو اس کو بھی ابتر کہا جاتا ہے، اس اعتبار سے کہ اس کی نسل ختم ہو جائے گی. یہ زیادہ تر عرب ابتر بغیر بیٹے والے کو کہتے تھے، اس لیے کہ بیٹیوں سے تو وہ شدید نفرت کرتے تھے، اور بیٹی کا گھر میں پیدا ہو جانا ان کے لیے انتہائی شرمندگی کا باعث ہوتا تھا. اتنی شرمندگی کہ اس کو سمجھ نہیں آتی تھی کہ اس شرمندگی کے ساتھ زندہ رہوں یا اس بیٹی کو زندہ دفنا دوں مٹی کے نیچے، اور بہت سارے لوگ دفنا دیا کرتے تھے. لہٰذا بیٹی کا ہونا نہ ہونا برابر بھی نہیں تھا، بیٹی کا تو ہونا ہی شرمندگی تھا ان کے لیے. تو ساری توجہ ان کی بیٹوں کی طرف، جس کی نسل نہ چلے اس کو ابتر کہا کرتے تھے. جس کی نسل کی جڑ کٹ جائے اس کو بھی ابتر کہتے تھے، جس کا نام و نشان باقی نہ رہے اس کو بھی ابتر کہا جاتا تھا. بس بنیادی معنی کسی چیز کو کامل ہونے سے پہلے کاٹ دینا ہے، اسی سے باقی معنی نکلتے ہیں. تو نسل کٹ جانا، نسل کا نہ چلنا یہ ابتر کا معنی ہے. توجہ فرمائیے, رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے جب تحریک اسلام کا آغاز کیا تو جو بھی بس میں تھا مخالفین کے ہاتھوں سے اور زبان سے رسول اللہ کو اذیت کیا کرتے تھے, ان میں سے ایک طعنہ جو یہ لوگ رسول اللہ کو دیا کرتے تھے وہ طعنہ کیا تھا کہ یہ بے اولاد ہے, یہ بے اولاد ہے, اس کی نسل ہی کٹ جائے گی, یہ جب دنیا سے جائے گا, اب اس وقت کے جو ظاہری حالات ہیں بہت کم لوگ, بہت قلیل تعداد اور وہ بھی کمزور ترین طبقہ معاشرے کا, وہ رسول اللہ پر ایمان لائے تھے, تو ان میں تو اتنی طاقت ہی نہیں تھی کہ وہ اپنے آقاؤں سے اپنے سرداروں سے بڑھ کر اس تحریک کو مثلا اس زمانے کے حالات کے اعتبار سے کہہ رہا ہوں کھڑے ہو جاتے اور آگے چلا سکتے. تو انہوں نے کہا کہ جیسے یہ دنیا سے جائے گا یہ ابتر ہے, اس کا نام و نشان مٹ جائے گا, اس کی نسل ختم ہو جائے گی. تو اب اس طعنے کو اگر ذہن میں رکھا جائے, ابتر کے معنی کو, نسل کٹ جانے کے معنی کو, تو اگرچہ مختلف قسم کے اقوال بیان کیے گئے کوثر سے کیا مراد ہے, کہا گیا کوثر سے مراد جنت میں ملنے والا حوض کوثر ہے, کوثر سے مراد رسول اللہ کی کثیر تعداد میں امت ہے, کوثر سے مراد مثلا فلان ہے. لیکن اگر کفار کے طعنے کو صحیح معنوں میں جو وہ کہتے تھے اس کی نسل ختم ہو جانی ہے اور اس کی نسل کٹ جائے گی, اس طعنے کو اگر ذہن میں رکھا جائے تو اللہ تبارک و تعالی اس طعنے کے بدلے میں رسول اللہ کو جس چیز کی خوشخبری دے رہا ہے اس کی سب سے زیادہ جو مناسبت بنتی ہے وہ کیا ہے کہ اے رسول جو یہ کہہ رہے ہیں آپ کی نسل کٹ جائے گی, اللہ تبارک و تعالی نے آپ کو کوثر عطا کیا ہے یعنی کثیر آپ کی نسل چلے گی, آپ کی نسل ختم نہیں ہوگی. اور آپ دیکھ لیجئے اللہ کا یہ وعدہ کیسے پورا ہوا, کس کے ذریعے پورا ہوا, وہ حقیقی مراد ہے کوثر سے اور وہ جناب فاطمۃ الزہرا سلام اللہ علیہا, خاتون جنت, رسول اللہ کو سب سے زیادہ جن سے محبت ہے شیعہ اہل سنت کتب کی احادیث کی گواہی کے مطابق, رسول اللہ جن کا اگرچہ بیٹی ہیں لیکن چھوٹی ہیں لیکن بڑوں کی طرح احترام کرتے ہیں, اٹھ کے کھڑے ہو جاتے ہیں, اپنی جگہ پر بٹھاتے ہیں, اور اگر یہ باتیں بیان کی جائیں تو نہ ختم ہونے والی باتیں ہیں, فضائل ہیں جناب سیدہ فاطمہ الزہرا سلام اللہ علیہا. تو اس طعنے کو اگر مد نظر رکھا جائے تو یہ کوثر سے مراد جناب زہرا سلام اللہ علیہا کی شخصیت ہے کہ اس بی بی کے ذریعے اللہ تبارک و تعالی نے ایک ایسی نسل عطا فرمائی رسول اللہ کو کہ جس میں اسلام کی عظیم ترین شخصیات پیدا ہو, جوانان جنت کے سردار پیدا ہوئے, جناب زینب و ام کلثوم, اور پھر اس کے بعد یہ نسل ایسی آگے چلی کہ آج کثرت کے ساتھ سادات یعنی اولاد علی و فاطمہ علیہ الصلاۃ والسلام اس روح زمین پر دکھائی دیتے. اور اگر آپ پوچھیں کہ ان کا بھی کوئی ہے جو رسول اللہ کو ابتر کا طعنہ دیا کرتے تھے, تو ان لوگوں کو اللہ نے ایسی گالی بنا دیا ہے کہ فرض کریں ان کی نسل کا کوئی انسان آج ہو بھی تو اپنے آپ کو چھپانے کی کوشش کرے گا. وہ جو رسول اللہ کو بے نام و نشان ہونے کا طعنہ دیا کرتے تھے وہ آج ایسے بے نام و نشان ہیں کہ اگر کوئی ہو بھی تو اپنی نسبت مثلا ابو جہل کے ساتھ فلان کے ساتھ بیان کرنے سے ڈرے گا, شرمائے گا, ندامت کا احساس کرے گا, شرمندگی کا احساس کرے گا. تو اس مظلومیت کے دور میں قرآن مجید کے سچے وعدوں میں سے ایک یہ بھی ہے کہ یہ جو آپ کو ابتر کہہ رہے ہیں یہ خود ابتر ہو جائیں گے, اور آپ کے جسے یہ ابتر ہونے کا تانا دے رہے ہیں آپ خیر کثیر اللہ نے آپ کو عطا فرما دی. ہم نے عرض کیا کہ اگرچہ چند اقوال ہیں اس بارے میں کہ کوثر سے کیا مراد ہے, لیکن سب سے زیادہ مناسبت جس چیز کی بنتی ہے اگر ان کو فار کا تانا مد نظر رکھا جائے تو وہ سب سے زیادہ مناسبت یہی بنتی ہے کہ اس سے مراد جناب فاطمہ الزہرا سلام اللہ علیہا ہیں, اور آج ان کی نسل کی جو کثرت ہے اور وجود ہے وہ بھی اس بات کا گواہ ہے. سورۃ الکوثر یہاں پر تمام ہوتی ہے, اور اس کے بعد سورہ مبارکہ کافرون, سورۃ الکافرون ہے کہ ہم پہلے اس سورہ مبارکہ کی تلاوت کریں گے اور اس کے بعد ترجمہ اور مختصر وضاحت آپ کی خدمت میں عرض کریں گے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, قل یا ایہا الکافرون لا اعبد ما تعبدون ولا انتم عابدون ما اعبد ولا انا عابد ما عبدتم ولا انتم عابدون ما اعبد لكم دينكم ولي دين.
بنام خدا رحمان رحیم, سورة الکافرون کا ترجمہ اور مختصر وضاحت. توجہ فرمائیں, اس سورہ کے مطالب کو جب آپ سنیں گے ان کا خلاصہ کیا ہے؟ اس سورہ کے نزول سے اللہ تبارک و تعالی کس چیز کا اعلان اور اسے واضح کرنا چاہتا ہے؟ اسلام اور کفر و شرک کا جو رائج نظام تھا, اس رائج نظام اور اسلام کے عقائد اعتقادات کے درمیان واضح اور قاطع فرق بیان کرنا. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو حکم دیا جا رہا ہے کہ اپنے اور کافروں کے معبود کے فرق کو قاطعیت سے وضاحت سے بیان کریں اور اسلام اور کفر کی جدائی کا اعلان کریں. توجہ فرمائیے, خطرناک زمانہ ہے, مشکلات کا زمانہ ہے, لیکن مسئلہ توحید اس قدر زیادہ اہم ہے اور بنیادی ترین ہے کہ اس اسلام کے جب طاقت نہیں تھی اور کمزوری کا زمانہ تھا, اس زمانے میں بھی توحید کے معاملے میں انتہائی قاطعیت کے ساتھ اللہ کے نبی کو حکم دیا گیا کہ آپ اعلان کر دیجیے. بعض جو روایات وارد ہوئی ہیں اس سورہ مبارکہ کے شان نزول کے بارے میں, ان کا خلاصہ یہ ہے کہ کفار رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پاس آئے اور کچھ اس قسم کا مطالبہ کیا کہ آپ کے معبود کی بھی عبادت کرتے ہیں ہم, اور آپ بھی ہمارے معبودوں کی عبادت کریں, تو جو ہمیں نعمتیں ملیں گی اگر آپ کے معبود کی طرف سے ملیں گی تو ہمارا بھی حصہ ہو جائے گا, اور اگر ہمارے معبودوں کی طرف سے کچھ نعمتیں ملتی ہیں تو ہم آپ کو بھی ان نعمتوں میں شریک کر لیں گے. اور یہ بڑا زبردست آئیڈیا ہے, مشرک کے لیے مسئلہ ہی کوئی نہیں, لیکن توحید کا پیغام دینے والے کے لیے سب سے بڑا مسئلہ یہی ہے کہ توحید, خدا کی توحید میں, خدا کے صفات میں, خدا کے افعال میں کسی اور کو شریک قرار دینا. لہذا بڑی قاطعیت کے ساتھ حکم دیا گیا برات کے اعلان کا. تدریجاً اس زمانے میں حالات ایسے بن چکے تھے کہ اب صراحت کے ساتھ جھوٹے معبودوں کا انکار ممکن تھا. پس اسلام اور کفر و شرک کے معبودوں کی جدائی کے اعلان کے ساتھ اسلام کی تحریک کو ایک نئے مرحلے میں داخل کر دیا گیا، یعنی کفار کو پتہ چل گیا کہ اس مسئلے پر رسول اللہ کوئی کمپرومائز نہیں کریں گے، کسی لچک کا مظاہرہ نہیں کریں گے. اور غالباً اس سورہ مبارکہ کے جو نزول کا زمانہ ہے، یہ اسی زمانے کے ساتھ ملتا ہے کہ جس میں اعلانیہ تبلیغ کا حکم دے دیا گیا تھا. توجہ فرمائیں، بنام خدا رحمان رحیم، آیت نمبر 1، قل یا ایها الکافرون، بنام خدا رحمان رحیم، قل یا ایها الکافرون، کہہ دیجئے اے کافرو، دو، لا اعبد ما تعبدون، میں اس کی عبادت نہیں کروں گا جس کی تم عبادت کرتے ہو، تین، ولا انتم عابدون ما اعبد، اور نہ ہی تم اس کی عبادت کرنے والے ہو جس کی میں عبادت کرتا ہوں، چار، ولا انا عابد ما عبدتم، اور نہ ہی میں اس کی عبادت کرنے والا ہوں، یعنی مستقبل میں بھی بھول جاؤ اس بات کو، جس کی تم عبادت کرتے رہے ہو، ما عبدتم، جس کی عبادت تم نے کی ہے، نہ اب اور نہ آئندہ کبھی بھی میں اس کی عبادت کروں گا. ولا انتم عابدون ما اعبد، تاکید فرمائی، اور نہ ہی تم اس کی عبادت کرنے والے ہو جس کی میں عبادت کرتا ہوں، یعنی یہ جو شرک کا مزاج ہے تمہارا، یہ تمہیں کبھی نہیں چھوڑے گا جب تک کہ اس مزاج کو، اس آئین کو نہ چھوڑ دو. لیکن یہ جو تم مطالبہ لے کر آئے ہو کہ تمہارا آئین بھی رہے اور میرا آئین بھی رہے اور ہم اکٹھے ہو جائیں، یہ کبھی نہیں ہوگا، نہ میں چھوڑوں گا اور نہ اس مزاج کے ساتھ تم ان کی عبادت کرنا چھوڑو گے. تو پھر نتیجہ کیا ہے؟ لکم دینکم ولی دین، تمہارے لیے تمہارا دین اور میرے لیے میرا دین. توجہ فرمائیے، یہ جتنی تاکید تکرار آئی ہے اس مسئلے میں مختلف جملوں سے، ایک ہی بات کو واضح کرنے کی کوشش کی گئی، اس کی حکمت کیا ہے؟ یہ جملے بتا رہے ہیں کہ گویا بڑا شدید پریشر کے ساتھ مطالبہ کیا تھا کفار نے رسول اللہ سے، آپ ہمارے معبودوں کی عبادت کریں، ہم آپ کے معبود کی عبادت کریں گے، بیچ کا راستہ نکال. تو کفار کو مایوس کرنا ضروری تھا، اور وہ مایوسی ان جملوں کی بار بار جو تاکید ان میں پائی جاتی ہے، ان کے ذریعے یہ مقصد حاصل کیا گیا. اور کہا گیا کہ بھول جاؤ، اسلام کی بنیاد ہی اس پر ہے کہ لا الہ الا اللہ، کوئی معبود نہیں ہے سوائے اللہ کے. بس اس سورہ مبارکہ کا جو بنیادی مقصد ہے، وہ کفار کے مطالبے کے جواب میں اسلام کے توحید اور ایک اللہ کی عبادت کے مسئلے کو اجاگر کرنا ہے، پوری قاطعیت اور وضاحت کے ساتھ. یہاں پر ایک اور نقطے کی بھی وضاحت آپ کی خدمت میں ہم عرض کر دیں، اور وہ نقطہ یہ ہے کہ بعض لوگ کہ جو اپنے بعض مسائل کی وجہ سے اس چکر میں ہوتے ہیں کہ آیات قرآن میں سے اپنی مرضی کی مراد، وہ نظریہ جو وہ پہلے سے بنا چکے ہیں، تو وہ ڈھونڈتے ہیں کہ کہاں سے آیات قرآن میں سے کوئی آیت ملے کہ جس سے ہم استفادہ کریں اور اس کے معنی کو اپنی مرضی کے مطابق موڑ کر لوگوں کے سامنے پیش کریں. تو بعض لوگوں نے اس سورہ مبارکہ काफिरून की जो आखिरी आयत है लकुम दीनुकुम वलियदीन, इसके साथ यही काम करने की कोशिश की। और क्या कहा कि कुरान ने कहा है तुम्हारे लिए तुम्हारा दीन, हमारे लिए हमारा दीन, तो फिर हम दूसरों को तबलीग क्यों करें, फिर हम अमर बिल मारूफ क्यों करें, फिर हम नहीं अनिल मुनकर क्यों करें, नहीं अनिल मुनकर क्यों करें। याद रखिए, इस किस्म की बातों के धोखे में कौन आते हैं, चाहे अकायद का मामला हो और चाहे आमाल का मामला हो, अहकाम का मामला हो, इस किस्म के लोगों की इस किस्म की शरारत की जद में कौन आते हैं, वो लोग आते हैं कि जो खुद पूरे कुरान मजीद से मानूस नहीं होते। उन्हें नहीं पता होता कि मुख्तलिफ मकामात पर कुरान मजीद ने क्या बातें की हुई, बस जो सुन रहे होते हैं समझ रहे होते हैं कि यही कुरान का फरमान। अब देखिए, अगर कोई शख्स ये कहे लकुम दीनुकुम वलियदीन, इससे मुराद ये है कि तुम अपना दीन रखो, मैंने अपना दीन रखना है, तो इसका माना अगर यही हो जो मैंने अभी आपकी खिदमत में अर्ज किया कि ये लोग शरारत करते हैं, तो इसका नतीजा क्या होना चाहिए कि रसूलुल्लाह तबलीग खत्म कर दें, उसके बाद रसूलुल्लाह कुफार को इस्लाम की तबलीग ना करें। लेकिन आप जब रसूलुल्लाह की जिंदगी की तारीख को देखते हैं, वो तो सारी घूमती ही इसी दीन की तबलीग और प्रचार और इसी दीन के गलबे की कोशिश करना, और इसके साथ साथ खुद कुरान मजीद की आयात जो कह रही हैं अमर बिल मारूफ और नहीं अनिल मुनकर को अपना शुआर बनाओ, इसलिए तुम बेहतरीन उम्मत हो। तो जब आयात कुरान को एक मौजू के बारे में, तमाम आयात कुरान को जब जोड़ के देखा जाए और मसलन वाज़े तस्वीर बना के देखी जाए कि इसके बगैर बाज़ आयात से तस्वीर पेश कर देना, जैसा बाज़ लोग करते हैं अपने साबिका नज़रियात साबित करने के लिए कि कुरान मजीद से जो नहीं लिए होते, कहीं और से बनाए होते हैं या कुछ और मफादात होते हैं उनके, तो वो फिर कुरान मजीद की बाज़ आयात को सामने रख देते हैं अवाम के, जो बेचारी अवाम अल्लाह की नाफरमानी और रसूलुल्लाह और अहले बैत की नाफरमानी करते हुए कुरान से दूर है और ख़ुद कुरान नहीं पढ़ते, उसकी सज़ा उन्हें मिलती है कि ये लोग कामयाब हो जाते हैं। एक आयत सुनाते हैं और वाह वाह भी करवाते हैं और बड़ा इम्प्रेस भी कर लेते हैं, बाज़ औक़ात इनके अंदाज़ भी बड़े दिल को लगने वाले होते हैं, तो ये गुमराह कर देते हैं। कुरान मजीद क्या कहता है, कुरान मजीद ये फरमाता है क्या तुम बाज़ किताब पर ईमान रखते हो और बाज़ का कुफ्र कर देते हो, क्या है जजा उसकी जो भी तुम में से ये हरकत करे सिवाय इसके कि दुनिया में भी उसे जिल्लत मिले और आखिरत में भी शदीद तरीन अजाब की तरफ उसको पलटाया जाए, लौटाया जाए। ये अल्लाह का फैसला कुरान में। लिहाजा अगर अकायद के मामले में या अहकाम के मामले में आप हकीकत को जानना चाहते हैं, तो आपके लिए ज़रूरी है कि आप खुद अल्लाह की सारी किताब को अच्छी तरह देखें और अपने अफकार को, अपने अकायद को पेश करें आयात कुरान पर, और उसके बाद फिर अगर आयात कुरान के साथ तजाद है हमारे अफकार और अकायद का, तो अपनी इस्लाह की कोशिश करें। और अगर ये दरवाज़ा आपने अपने ऊपर बंद कर लिया कुरान से इस्लाह का दरवाज़ा, तो फिर और कोई दरवाजा नहीं है आपके पास, फिर वही फिरके हैं और वही आबा परस्ती है और वही बुजुर्गान और अपने अपने मसलक के उलमा की परस्तिश और उनकी अंधी तकलीद है, अकायद के बारे में भी उसूल दीन के बारे में, फिर कोई रास्ता नहीं बचता। लिहाजा इस्लाम ने जो रास्ता सजेस्ट किया है, हदीस सकलैन ने जो रास्ता सजेस्ट किया है कि मैं तुम्हारे दरमियान कुरान और अपने अहले बैत छोड़ के जा रहा हूँ, हदीस सकलैन ने जो सजेस्ट किया है, कुरान ने जो सजेस्ट किया है, اہل بیت اطہار نے جو سجیسٹ کیا ہے, رسول اللہ نے جو سجیسٹ کیا ہے, وہ یہ طریقہ ہے کہ اپنی ہر چیز کو قرآن پہ پرکھو. لیکن آپ دیکھ رہے ہیں اپنے معاشرے میں, ہم اپنے اپنے گریبان میں جھانک کے دیکھیں کہ ہم میں سے کتنے افراد ہیں کہ جنہوں نے اللہ اور رسول اور اہل بیت کا جو تجویز کردہ, انہوں نے جو سجیسٹ کیا ہے, انہوں نے جو حکم دیا ہے کہ اس طریقے سے دین کو سمجھو, کتنے لوگ اس پر چلتے. لیکن اس کے باوجود کل حزب بما لدیہم فرحون, ہر گروہ جو کچھ اس کے پاس ہے اس پر خوش ہے اور اپنے آپ کو ہی سمجھتا ہے کہ میں ہی حق پر ہوں اور دوسرے باطل ہیں, اور میں ہی جنتی ہوں اور دوسرے جہنم. انشاءاللہ ہم اس مسئلے کو بار بار تکرار کرتے رہتے ہیں تاکہ شوق پیدا ہو, رغبت پیدا ہو, اور ہم قرآن مجید کو سمجھنے کے لیے پڑھیں, اپنی اصلاح, اپنے افکار اور عقائد کی اصلاح کے لیے پڑھیں, سارے قرآن کو پڑھیں, نہ یہ کہ جو ہماری مرضی کا ہے اسے آنکھیں کھول کر اور جو ہماری مرضی کا نہیں ہے اس سے آنکھیں چرا کر اور اس میں اپنے بنائے ہوئے ڈھکوسلوں سے اس کی غلط تعویلیں کر کے. نہ, اللہ سے بڑھ کر کوئی بات سمجھانے والا نہیں ہے. اللہ نے جو بات قرآن میں کی ہے وہ ہر بات سے اہم بات ہے, اللہ غیر اہم باتوں کو نہیں کیا کرتا. جب تک یہ ہمارا مزاج نہیں بنے گا تو پھر ہم تیار رہیں روز قیامت اللہ کے رسول کی شفاعت کے بجائے اللہ کے رسول کی قرآن سے دور ہو جانے کی شکایت کا سامنا کرنے کی ہم پھر تیاری کریں. جو قرآن نے خود بتایا اور جو قرآن نے بتایا وہ شکایت ہونی ہے, اور وہ لوگ زد میں آئیں گے جنہوں نے قرآن مجید سے دور رہ کر, قرآن کی تعلیمات سے دور رہ کر, قرآن مجید میں غور و فکر سے دور رہ کر زندگیاں گزاری ہوں گی, چاہے جو بھی کرتے رہیں اس شکایت کی زد میں آئیں گے. اس شکایت سے بچنے کا ذریعہ یہی ہے کہ ہم خود اللہ کی کتاب کو غور و فکر اور توجہ کے ساتھ پڑھنے کا مزاج بنائیں اور اس پر عمل کریں, اس کے لیے شیڈول بنائیں تاکہ ان الٹی سیدھی باتوں سے بچ سکیں. سورۃ الکافرون کے بعد اگلی سورہ مبارکہ نصر ہے, سورۃ النصر. پہلے ہم اس کی تلاوت کریں گے اور اس کے بعد اس کا ترجمہ اور مختصر وضاحت آپ کی خدمت میں بیان کریں گے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, اذا جاء نصر اللہ والفتح ورأيت الناس يدخلون في دين الله أفواجا فسبح بحمد ربك واستغفره إنه كان توابا.
سورة النصر کا ترجمہ اور مختصر وضاحت. بنام خدا رحمان رحیم. آیت نمبر ایک, اذا جاء نصر اللہ والفتح, جب اللہ کی مدد آ جائے گی اور فتح, جسے ہم فتح بولتے ہیں یعنی غلبہ, دشمن پر کامیابی, فتح حاصل ہو جائے گی. آیت نمبر دو, وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا, اور آپ دیکھیں گے لوگوں کو کہ وہ داخل ہو رہے ہیں اللہ کے دین میں, افواجن, فوج کی جمع ہے, فوج در فوج, گروہ در گروہ اللہ کے دین میں داخل ہو رہے ہیں. جب یہ آپ دیکھ لیں تو آپ کیا کریں؟ آیت نمبر تین, فسبح, تو تسبیح کیجئے, بحمد ربک, اپنے رب کی حمد کے ساتھ. یہ جو ہم کہتے ہیں سبحان ربی الاعلی و بحمده, سبحان ربی العظیم و بحمده, یہی حمد کے ساتھ تسبیح, یعنی اللہ کی ذات, ہمارے رب کی ذات हर ऐब से पाक है, और जब ऐसा है तो सारी की सारी हम्द भी उसी के है, उसी के साथ मखसूस है, क्योंकि वो बिल्कुल बेऐब है। जिस पहलू से भी निगाह करो, जिस तरफ से भी देखो, उसकी ज़ात अक़दस में तुम्हें कोई ऐब नज़र नहीं आएगा, हुस्न ही हुस्न और कमाल ही कमाल नज़र आएगा। लिहाजा सारी हम्द भी उसी के लिए है, अल्हम्दुलिल्लाह, तमाम हम्द अल्लाह के लिए मखसूस है, तमाम हम्द का मालिक अल्लाह है। फसब्बिह बिहम्दि रब्बिक, तो अपने रब की हम्द के साथ तस्बीह कीजिए, वस्तग़फिरहु, और उसी से मग़फ़िरत तलब कीजिए। इन्नहु काना तव्वाबा, बेशक वो यानी अल्लाह तव्वाबा, बहुत ज़्यादा तौबा को कबूल करने वाला है। तवज्जो फरमाइए, इस्तिग़फ़ार, ख़ास तौर पे रसूलुल्लाह की इस्तिग़फ़ार का क्या माना है, इसको हमने सूरतुल फतह बयान करते हुए उसकी इब्तदाई जो दूसरी आयत थी वहाँ पर बयान कर दिया था। आप इन्हीं दरसों में जो हमारे यूट्यूब चैनल पर मौजूद हैं, फेसबुक पेज पर भी मौजूद हैं, उसमें अगर आप सूरतुल फतह को सुने तो उसकी इब्तदा में हमने जहाँ पर ये आयत है, لِيَغْفِرَ لَكَ اللَّهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِكَ وَمَا تَأَخَّرَ وَيُتِمَّ نِعْمَتَهُ عَلَيْكَ وَيَهْدِيَكَ صِرَاطًا مُسْتَقِيمًا, ताकि अल्लाह मगफिरत कर दे आपके दम्ब की, जो पहले गुजर चुके और जो बाद में होंगे सब की अल्लाह ने मगफिरत कर दी है। तो वहाँ हमने इसका माना बयान किया था। यहाँ पर कहा जा रहा है, खुशखबरी दी गई है इस सूरह मुबारक में, और ये एक और कुरान मजीद की सदाकत की दलील है। ये सूरह मुबारक नस्र, सुलह हुदैबिया के बाद और फतह मक्का से पहले के ज़माने में नाजिल हुई है। अल्लाह तबारक व तआला ने खुद सूरतुल फतह का भी जो आगाज़ किया, फरमाया इन्ना फतहना लका फतहम मुबीना, हमने आपको ये जो हुदैबिया में मुआयदा हुआ है ये हम आपको फतह मुबीन, रोशन, जिसमें शक की कोई नहीं है, वाज़े फतह आपको हमने अता कर दी। और फिर आप देखिए आइंदा की खबर क्या फरमाया गया, कि जब अल्लाह की मदद आएगी और फतह हासिल हो जाएगी। यहाँ पर फतह से मुराद फतह मक्का है, और आप क्या देखेंगे कि लोग कलील तादाद भी नहीं, ग्रोह दर ग्रोह, कबीले के कबीले अल्लाह के दीन को कबूल करेंगे। आप देखेंगे जब ये वादा पूरा हो जाए और आप ये सब देख लें, फसब्बिह बिहम्दि रब्बिका वस्तग़फ़िर, अपने उस रब की हम्द के साथ तस्बीह कीजिए कि जिसने अपना वादा पूरा कर दिया, जिसमें ये ऐब नहीं है कि वो वादा करे और वादा पूरा ना करे, और कोई ऐब भी नहीं है उसमें। इन्नहु काना तव्वाबा, बेशक वो बहुत ज्यादा तौबा को कबूल करने वाला है। तौबा का मतलब क्या है, आमतौर पर चूंकि हम इसके इसी माना से मानूस हैं कि तौबा यानी गुनाहों से तौबा, याद रखिए जब बंदा अल्लाह की तरफ लौटता है, रुजू करता है, तवज्जो करता है, इसे बंदे की तौबा कहते हैं। और बंदे की तौबा को देखकर जब अल्लाह अपनी खसूसी रहमत के साथ बंदे की तरफ तवज्जो करता है, इसे अल्लाह की बंदे की तरफ तौबा कहते हैं। और आम जो लफ्ज़ इस्तेमाल किए जाते हैं आसानी से समझाने के लिए, वो है बंदे ने तौबा की और अल्लाह ने तौबा कबूल कर ली। लेकिन ये माना आप याद रखें, बंदे की तौबा यानी बंदे का खुदा की तरफ तवज्जो करना, लौटना, और अल्लाह की तौबा यानी अल्लाह का बंदे की तरफ अपनी रहमत के साथ तवज्जो करना, और एक एतबार से हम कहें कि लौट आना। वो रहमत जो बंदे की नाफरमानियों की वजह से मसलन अल्लाह ने ले ली थी, वो वापस बंदे को अता करना। तो اب یہ جو اللہ کی طرف سے لفظ توبہ استعمال ہوتا ہے اس میں رحمت شامل ہے، چاہے سامنے والا مجرم ہو، گناہگار ہو یا نہیں، اللہ کا نیک ترین بندہ ہو، لیکن اللہ کی بارگاہ میں جب وہ رجوع کرتا ہے، جب وہ پلٹتا ہے، آتا ہے، دعا مانگتا ہے، عبادت کرتا ہے، تو اللہ تبارک و تعالی اس کے لیے بھی تواب ہے، یعنی اس پر بھی اپنی خصوصی رحمتیں نازل فرماتا ہے۔ تو سورۃ النصر یہاں پر تمام ہوتی ہے، اس کے بعد سورہ مبارکہ مسد ہے۔ مسد کھجور کے پتوں کو بٹ کر جو رسی بنائی جاتی ہے اس کو مثلا حبل من مسد کہا جاتا ہے، کھجور کے بٹے ہوئے پتے۔ توجہ فرمائیں، ہم پہلے اس کی تلاوت کریں گے اور اس کے بعد ترجمہ اور مختصر وضاحت آپ کی خدمت میں عرض کریں گے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، تبت یدا ابی لہب وتب، ما اغنا عنہ ماله وما کسب، سیصلا نارا ذات لہب، وامرأته حمالة الحطب، فی جیدها حبل من مسد۔ سورۃ المسد کا ترجمہ اور مختصر وضاحت۔ آیت نمبر ایک، تبت یدا ابی لہب و تب، ابو لہب کے ہاتھ ٹوٹ گئے اور وہ ہلاک ہوا۔ دو، ما اغنا عنہ مالہ وما کسب، نہ تو اس کا مال اس کے کسی کام آیا اور نہ جو اس نے کمایا تھا۔ اس کی ہم وضاحت آپ کی خدمت میں عرض کریں گے۔ توجہ فرمائیے، یہ سورہ مبارکہ بھی قرآن مجید کی صداقت پر اور بہت ساری چیزوں کے ساتھ ساتھ یہ بھی ایک واضح اور روشن گواہی دینے والی۔ آپ کو معلوم ہے ابو لہب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا چچا ہے، رسول اللہ کا بچپن اس کے سامنے گزرا ہے، لیکن جیسے ہی اللہ کے نبی نے اسلام کی تحریک کا اعلان کیا تو یہ شخص اپنے بھتیجے کا بدترین مخالف بن کر ظاہر ہوا۔ یہ خوبصورت بھی تھا، یہ جس کو ابو لہب کہا جاتا ہے، لہب آگ کے شعلے کو کہتے ہیں، اس کے رخسار، اس کا رنگ اتنا سرخ و سفید تھا کہ اس رنگ کی سرخی و سفیدی کی وجہ سے اس کو ابو لہب کہتے تھے۔ بہت مالدار تھا اور مالدار ہونے کی وجہ سے بہت سارے تعلقات تھے اس کے لوگوں کے ساتھ، یعنی اس کی لابی بڑی مضبوط تھی مکہ میں، اس کی محفل کے لوگ مثلا بڑے بڑے لوگ تھے۔ اس شخص نے، یعنی یہ سر فہرست ان لوگوں میں سے ہے کہ جنہوں نے رسول پاک کی مخالفت کی۔ ایک واقعہ جو ملتا ہے تاریخ میں اور اسے کسی فلم میں فلمایا بھی گیا ہے اور وہ ہم نے دیکھا، آپ کی خدمت میں عرض کریں کہ مکہ کے دو نوجوان آپس میں گفتگو کر رہے ہیں ابو لہب کے بارے میں۔ سورہ لہب نازل ہو چکی ہے، سورہ مسد یہ نازل ہو چکی ہے اس زمانے میں، ابو لہب ابھی زندہ ہے، اپنی مخالفت پر ڈٹا ہوا ہے۔ تو ان میں سے ایک جوان دوسرے سے کہتا ہے کہ یار، اگر ابو لہب میں عقل ہو تو اس کو چاہیے کہ اسلام قبول کر لے۔ کیوں؟ اس لیے کہ اگر ابو لہب اسلام قبول کر لے تو قرآن غلط ثابت ہو جائے گا، इसलिए कि ये जो सूरह मसद है, ये एक नौजवान दूसरे से कह रहा है कि ये जो सूरह मसद है इसने तो कंफर्म कर दिया है कि अबू लहब जहन्नमी है और ये इस्लाम कबूल नहीं करेगा। ये भी जहन्नमी है, इसकी बीवी भी जहन्नमी है। तो अगर अबू लहब में अकल हो और वो मोहम्मद सल्लल्लाहु अलैहि वालैहि वसल्लम को गलत साबित करना चाहे लोगों में, उसे चाहिए कलमा पढ़ ले, पास चला जाए अपने भतीजे के और कलमा पढ़ ले। उसके कलमा पढ़ते ही साबित हो जाएगा कुरान गलत है, तो दूसरे नौजवान ने उससे कहा अगर ऐसा है इसका मतलब यह है कि अगर अबू लहब ने मरते दम तक इस्लाम कबूल न किया तो फिर मोहम्मद सच्चे सल्लल्लाहु अलैहि वालैहि वसल्लम। आप गौर कीजिए, बड़ी सादा बात है। और फिर क्या हुआ, अबू लहब ने इस्लाम कबूल नहीं किया मरते दम तक और अपने अमल से साबित कर गया कि कुरान ने जो आइंदा की खबर दी है इसके जहन्नमी होने की वो बरहक है। सूरह मसद बता रही है कि ना अबू लहब ना इसकी बीवी दोनों कभी इस्लाम कबूल नहीं करेंगे और जहन्नमी है। सयसला नारन ذات لہب, अन करीब भड़कती हुई शोलों वाली आग में जलेगा ये। अगर ये इस्लाम कबूल कर लेता कितना आसान था, कहता मोहम्मद आपका कुरान गलत साबित हो गया, मैंने इस्लाम कबूल कर लिया, नहीं किया। अल्लाह इसके अंदर की वो जो जिदबाजी, खुदा से बेहतर कौन अलीमुन बिदात सुदूर है, खुदा बंदे आलम से बेहतर कौन आलिम है जानता है कि अबू लहब का मिजाज इसे कभी नहीं छोड़ेगा। ये उस लेवल पर पहुंचा हुआ है कि ये है बा इख्तियार है, जो मर्जी करे, ऐसा नहीं कि इख्तियार सल्ब हो गया। लेकिन और ये बात बड़ी गौर तलब और समझने वाली है इस लिहाज से भी कि हम अगर हमारे अंदर जिदबाजी और हट धर्मी और अपनी गलत बात पर भी डट जाने का मिजाज है तो इस मिजाज को ठीक करें, अपनी अकड़ को, मिजाज की अकड़ को कुछ कम कर लें। ये मिजाज अबू लहब बना देता है इंसान को, जिदबाजी और हट धर्मी और तकब्बुर। जैसे टीचर को पता हो ये कोई ताज्जुब की बात नहीं है कि कोई कहे इसका मतलब अबू लहब में का तो इख्तियार ही खत्म हो गया, इख्तियार खत्म नहीं हुआ। आसान सी मिसाल देता हूं, एक टीचर एक बच्चे के मां बाप को बुला के कहता है तुम्हारा बच्चा फेल है, अभी इम्तिहान महीने बाद है। आया टीचर के ये कह देने से कि ये बच्चा तुम्हारा फेल है बच्चे का इख्तियार खत्म हो जाएगा, नहीं। गौर कीजिए, इसलिए कि टीचर मसलन साल भर बच्चे को 11 महीने पढ़ा चुका है, 11 महीने बच्चे की परफॉर्मेंस देखने के बाद, उसकी हालत देखने के बाद, उसको कातियत के साथ पता चल चुका है अपने तजर्बात की रोशनी में, अपने इल्म की रोशनी में कि यह बच्चा पास नहीं होता। न ये कि टीचर के ये कह देने से बच्चे का इख्तियार खत्म हो गया, बच्चा मजबूर हो गया। तवज्जो फरमा रहे, लिहाजा अल्लाह भी सजा और जजा दोनों किस पर देता है, इख्तियार पर देता है, ना कि जबरदस्ती किसी को ऐसा कर दे, खिलाफ अदल इलाही है। तवज्जो फरमा, सादा सिंपल अक्ल कॉमन सेंस इस बात को समझ सकती है। लेकिन इस बात पर आपकी तवज्जो रहे कि सूरतुल मसद कुरान की और रसूलुल्लाह की सदाकत पर खुद गवाह है, यानी जो कहा वही हुआ, जैसे कि वो दो नौजवानों की गुफ्तगू भी मैंने आपकी खिदमत में अर्ज की। और अगर ये दो नौजवानों का किस्सा ना भी हो तो भी बात यही है कि जब अबू लहब को यह कहा गया उसे चाहिए था इस्लाम कबूल कर ले और इस्लाम कबूल करने के बाद कहे मैंने तो इस्लाम कबूल कर लिया लेकिन आपका कुरान गलत साबित हो गया, आप गलत साबित हो, नहीं हुआ ऐसा। अबू लहब मरा है गजवा बदर के बाद, गजवा बदर पे ये गया नहीं था, अपनी जगह और बंदे भेज दिए थे। जब बदर में शिकस्त हुई तो बहुत इसको आग लगी और अल्लाह ने इसे एक ऐसी गंदी बीमारी में मुब्तला कर दिया कि ये उसी बीमारी से मर गया, इसके पास कोई नहीं आता था। और जहां इसकी लाश पड़ी थी वहां जाता कोई नहीं था, दफन करने कोई नहीं जाता था। आखिर मक्का के लोगों ने इसकी औलाद से कहा कि बाप की लाश को कहीं फेंको, और उन्होंने किसी तरीके से उठवाकर और किसी पत्थरों के पीछे फेंक दी और यह इसका अंजाम हुआ। कितना चांस था इसके पास इस सूरह के नुजूल के बाद इस्लाम कबूल करने का, यह भी तवज्जो फरमाइए। सूरह मसद भी इब्तदाई सूरतों में है जो रसूलुल्लाह पर नाजिल हुई, शुरू शुरू में जो सूरतें नाजिल हुई, कितना टाइम था इसके पास। यह बात खुद गवाह है कुरान मजीद की सदाकत। इस शख्स ने इस्लाम कबूल नहीं किया, हालांकि बहुत चांस है, चचा है, बड़ा करीबी है, दूर नहीं है, चचा है, बहुत चांस है, लेकिन अल्लाह ने बता दिया ये नहीं करेगा, ये जहन्नम की आग का ईंधन है। तो एक तो ये आप जहन में रखिए। दूसरा अहम नुक्ता जो कुरान मजीद की इस किस्म की आयात से हमें मिलता है वो ये कि दुनिया के सबसे अजीम अंबिया के सरदार, अल्लाह की सबसे प्यारी हस्ती रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का रिश्तेदार होना भी, सगा रिश्तेदार होना भी, अगर रसूलुल्लाह के रास्ते को इख्तियार नहीं किया तो यह काम नहीं आएगा। लिहाजा अगर कोई समझता है कि मैं रसूलुल्लाह के खानदान से हूं मैं बच जाऊंगा, उस बेचारे को किसी ने ऐसे ढकोसले दिए हैं, उसने कुरान नहीं पढ़ा, उसने हजरत नूह के बेटे का अंजाम कुरान में नहीं पढ़ा, जिसके बारे में हजरत नूह ने बात भी करने की कोशिश की, अल्लाह ने फौरन मना कर दिया और लफ्ज भी सख्त बोले कि ए नूह, मैं आपको नसीहत कर रहा हूं कि आप जाहिलों में से ना हो जाए। और हजरत नूह ने फौरन तौबा की, तौबा यानी मुराद नहीं है कि हजरत नूह ने कोई गुनाह कर दिया था वहां पर, लेकिन उन्हें मालूम नहीं था कि मेरा बेटा अंदर से काफिर है, क्योंकि अल्लाह ने वादा किया था कि ए नूह आपके घर वाले जो है वो बच जाएंगे। बीवी का पता था, बेटे का पता नहीं था। ना नबी की बीवी होना काम आया क्योंकि नबी के रास्ते पर नहीं थी, ना नबी का सगा बेटा होना काम आया क्योंकि नबी के रास्ते पर नहीं था, ना नबी का चचा होना काम आया क्योंकि नबी के रास्ते पर नहीं था। समझो फरमा रहे, हमारे जहनों में हम बार बार अर्ज करते हैं, अगर कुछ मेयार अफकार अकायद बन गए कि जो खिलाफ कुरान है, कब पता चलेंगे, जब कुरान पढ़ेंगे। कुरान ने तो बताए ही मेयार है, और वो पत्थर पर ऐसी लकीर है जो ना मिट सकती है न तब्दील हो सकती है। अल्लाह के बद वलन तजिद लिसुन्नत अल्लाह तब्दील, तू कभी अल्लाह के कानून में, अटल कानून में तब्दील नहीं पाएगा। ला तब्दील अल कलिमात अल्लाह, अल्लाह के कलिमात में कोई तब्दीली वाकई नहीं हो सकती। कितना अहम है कुरान को पढ़ना, और कितना गैर अहम हो गया है कुरान को पढ़ना हमारी जिंदगी में। बहुत बड़ा केस मुकदमा दायर होगा कयामत के दिन, और इस कि जद में सबसे पहले वो आएंगे जो अपने आप को दीन बताने वाला कहते थे। जब रसूलुल्लाह शिकायत करेंगे सबसे पहले कहा जाएगा बड़े जिम्मेदारों को बुलाओ जो कहते थे हम दीन बताने वाले हैं, हम जनाब दीन की तबलीग करने वाले हैं, उनसे पूछा जाए कि तुमने कितना कुरान मजीद लोगों को बताया, फिर पता चलेगा। क्योंकि जाहिर है जब कोई केस होता है उसमें जिसका जितना किरदार होता है उस पर उतना फिर मुकदमा दायर किया जाता है, और ये केस तो दायर होना, ये FIR तो कटनी ही कटनी है। FIR हम यहां पे कहते हैं फर्स्ट इन्वेस्टिगेशन रिपोर्ट, हम कहते हैं पर्चा, पर्चा हो गया, रसूलुल्लाह पर्चा कटवाएंगे। उस अजीम तरीन अदालत में प्रोसीडिंग्स होंगी, ऐसी अदालत में कि जहां से किसी को इजाजत नहीं दी जाएगी कि एक दफा वापस चले जाओ और अपनी इसलाह कर लो जो खराबियां तुमसे हो चुकी हैं, कभी भी मोहलत नहीं दी जाएगी। जिसने इसलाह करनी है वो यहीं पर अपनी इसलाह करे। तो ये सूरह मसद के अंदर से निकलने वाले चंद नुकात थे जो हमने आपकी खिदमत में अर्ज कर दिए। अब हम इसका तर्जुमा आपकी खिदमत में अर्ज करते हैं मुख्तसर अंदाज में। بنام خدائے الرحمن الرحیم، آیت نمبر ایک، ابو لہب کے ہاتھ ٹوٹ گئے اور وہ ہلاک ہوا. یہ اسے نفرین کہا جاتا ہے. نفرین کیا چیز ہے؟ کسی کو بد دعا دینا. لیکن جب یہ اللہ تبارک و تعالی کی طرف سے ہو تو یہ اظہار نفرت بھی ہوتا ہے اور اس کا انجام بھی بتایا جا رہا ہوتا ہے، کیونکہ اللہ نے تو کسی سے دعا نہیں مانگنی، یا اللہ اس کے ساتھ کسی اور کو پکارے اور کہے کہ یہ کر دے، وہ تو خود سب کچھ کرنے والا ہے اور سب فیصلے اسی کے پاس ہیں، سب طاقتیں اسی کے پاس ہیں. تو جب اللہ فرما رہا ہے تبت یدا ابی لہب و تب، ابو لہب کے ہاتھ ٹوٹ گئے اور وہ ہلاک ہو گیا، یہ جو لفظ تب ہے یہ ہلاکت کے معنی میں، تبت یدا، ابو لہب کے ہاتھ ٹوٹ گئے، ہلاک ہو گئے، کیا مطلب؟ یہ ایک کہنے کا انداز ہے، جیسے آپ اردو زبان میں بھی سنتے ہیں اس کے ہاتھ ٹوٹے، کیونکہ عام طور پہ انسان کے جو زیادہ تر کام ہوتے ہیں اس کی قدرت کہاں پہ ہوتی ہے؟ ہاتھوں میں ہوتی ہے، ہاتھوں سے کام کرتا ہے. تو ایک کے ہاتھوں سے جب دوسرے کو شر اور مصیبت پہنچتی ہے تو اس کے منہ سے نکلتا ہے اس کے ہاتھ ٹوٹے. مراد کیا ہے اس سے؟ مراد یہ کہ ابو لہب کی جتنی بھی طاقت اور قدرت ہے یہ سب کی سب ختم ہو جائے گی جس پر یہ اتراتا پھرتا ہے اور دین کی، اسلام کی مخالفت کر رہا ہے. ہم آپ کو بتا چکے یہ بڑا مالدار تھا اور بڑی سٹرونگ لابی اس کی مکہ میں موجود تھی، اس لیے متکبر بھی بہت تھا. اکڑ گیا تو بس اکڑ گیا، پیچھے ہٹنا ہی نہیں. ابو لہب کے ہاتھ ٹوٹ گئے، یعنی جو اس کی طاقت ختم ہو گئی. وما کسب، اور جو اس نے کمایا اس مال کے ذریعے جو اس نے مقام بنا لیا تھا معاشرے میں، اس مال کے ذریعے جو اس نے دوست بنا لیے تھے، اپنی لابی سٹرونگ کر لی تھی، بڑا پاورفل آدمی، طاقتور آدمی مکہ میں سمجھا جاتا تھا، وہ جو کچھ اس نے کسب کیا تھا وہ بھی تباہ ہو گیا، یعنی کچھ بھی اس کے کام نہیں آئے گا. تبت یدا ابی لہب و تب، ابو لہب کے ہاتھ ٹوٹ گئے اور وہ ہلاک ہو گئے. دو، ما اغنا عنہ مالہ، نہ کام آیا اس کا مال، وما کسب، اور جو اس نے کسب کیا تھا، ہم نے وضاحت کر دی، جو دوستیاں بنائی تھی، جو پارٹی بنائی تھی، جو لابی بنائی تھی، جو مقام بنایا تھا، کچھ بھی اس کے کام نہیں آیا. انجام کیا ہوا؟ سیصلا نارن ذات لہب، ان قریب بہت جلد یہ بھڑکتے ہوئے شولوں والی آگ میں جلے گا. یعنی تم اس کو، اس کے سرخ و سفید رنگ پہ تعریف کے طور پر تم نے اس کو ابو لہب کی کنیت دے دی ہے کہ بڑا چمکیلا ہے، بڑی زبردست سکن ہے اس کی، جلد ہے، بڑا خوبصورت ہے. ہم اس کو ایسی ہی بھڑک، جیسے اس کی رنگت بھڑکتی ہے، ایسی ہی بھڑکتی ہوئی آگ میں ہم اس کو جلائیں گے. اگر کام اچھے نہ ہوں تو صورتوں کا اچھا ہونا اللہ کے ہاں کچھ کام نہیں آتا. نہ خاندان کا اچھا ہونا کام آتا ہے، نہ شکل کا خوبصورت ہونا اور جلد کا سفید ہونا کام آتا ہے، اگر حرکتیں اللہ کی ناراضگی والی. بہت جلد یہ بھڑکتے ہوئے شولوں والی آگ میں جلے گا. آیت نمبر چار، صرف یہی نہیں، اس کی بیوی بھی، چونکہ یہ بھی اپنے شوہر کے ساتھ مل کر رسول اللہ کو خوب اذیتیں کرتی تھی، ان کا ساتھ ہی گھر تھا رسول اللہ کے. یہ کیا کرتی تھی؟ جہاں سے رسول اللہ نے نکلنا ہوتا تھا، جانا ہوتا تھا گھر سے باہر، وہاں کانٹے بچھا دیتی تھی. یہ وہ ایندھن چننے کے لیے باہر جاتی تھی، لکڑیاں چننے کے لیے، بظاہر جو اس کے اندر کانٹے وغیرہ ہوتے تھے اس کو لا کر رسول اللہ کے راستے میں ڈال دیتی تھی تاکہ ان کو اذیت ہو. چچی ہے سگی، لیکن مزاج دیکھی. لہذا خداوند عالم نے جیسے ابو لہب کے، اس ابو لہب، لہب لفظ والا وہی لفظ استعمال کیا جہنم کی آگ کے لیے، سیصلا نارن ذات لہب، یہ ایسی آگ میں جائے گا، وہاں بھی لہب ہے اس کے لیے، بھڑکتے ہوئے شولے، اور یہاں بھی جو اس کی بیوی جو وہ ایندھن اٹھا کے لاتی تھی اور وہ گلے میں ایک رسی ڈال کے اس نے باندھا ہوتا تھا، جیسے عورتیں باندھتی ہیں پیچھے اس ایندھن کو، وہی تصویر اللہ تبارک و تعالیٰ نے فرما رہا ہے کہ یہ جو اپنے لیے ایندھن جمع کر رہی ہے، یہ گویا کہ اپنے آگ میں جلنے کے لیے اپنی حرکتوں سے ایندھن جمع کر رہی ہے. और यही बोझ, जैसे वो लकड़ियां उठाती है, यही इन्हीं हरकतों का बोझ, इस समेत वो जहन्नम में जाएगी और जलेगी। वम्रअतुहु, और उसकी औरत और उसकी बीवी, के जो हम्मालतल हतब, हामिल, हामिला कहते हैं किसी चीज को हामिल करने वाली, हम्माला बहुत ज्यादा हामिल करने वाली, बहुत ज्यादा बोझ उठाने वाली, किस चीज को उठाने वाली, अल हतब, हतब कहते हैं ईंधन को, उन लकड़ियों को मसलन जिनको जलाकर आग रोशन करके आग जलाई जाती है। अब ये जुमाना बात की जा रही है कि ये जिस तरह उठा उठा के लकड़ियां लाती है और आपको अजियत करती है, कांटे मसलन रसूलुल्लाह के रास्ते में बिछाती है, ये ईंधन अपने लिए जमा कर रही है, इस ईंधन समेत अपने आमाल समेत जहन्नम में जलेगी, इन्हीं आमाल की तपिश में इसको जलाया जाएगा। फी जी दिहा, आयत नंबर 5 जो आखिरी आयत है, फी जी दिहा हबलुम मिम मसद, इसकी गर्दन में, गर्दन में जीत कहते हैं ये जहां पे जैसे हार पहना जाता है, फी जी दिहा इसकी गर्दन में हबलुन रस्सी होगी, मिन मसद खजूर के पत्तों से बटी हुई। ईंधन वगैरह के लिए आजकल भी देहातों में बाज चीजें ऐसी होती हैं कि जिनको बट कर रस्सी बना ली जाती है, तो इसी तरह अरबों में वो जो खजूर के पत्ते होते हैं उनको आपस में बट कर रस्सी की शक्ल दे लेते थे और ईंधन वगैरह जब उठाना होता तो उसके जरिए बांध लेते थे। देहात वगैरह में आजकल भी इस तरह का काम किया जाता है। तो जो उसकी ये तस्वीर है इस दुनिया में, यही तस्वीर उसकी जहन्नम में है। यहां पर वो आग जलाने के लिए इसी तरह बांध के रस्सी से वो ईंधन लाती है, इसी तरह बंधी हुई गर्दन के साथ ये जहन्नम की आग में फेंकी जाएगी, इसी हालत में, जैसे वो अपनी गोरी चिट्टी स्किन उसके काम नहीं आएगी और जलेगा आग में, ये औरत भी अपने ही आमाल जिनका बोझ ये अपनी गर्दन पर बना रही है उनकी जद में आकर अपने शौहर की तरह ये भी जहन्नम की आग में जलेगी। सूरतुल मसद तमाम होती है, इसके बाद सूरतुल इखलास है कि जिसको इंशाल्लाह हम आइंदा दर्स में बयान करने की कोशिश करेंगे। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।